الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. محترم عزیز بہنوں اور بھائیو، آج اللہ تعالیٰ کے فضل و کرم سے ہم 12ویں پارے کے اہم مضامین کا جائزہ لیں گے. 12واں پارہ شروع ہوتا ہے تو اس سے مان پہلے سورہ ہود جو ہے وہ شروع ہو چکی ہے. سورہ ہود اس کا چند آیات صرف جو ہے پچھلے پارے کے اندر ہیں. سورہ ہود مکی سورت ہے اور یہ بھی جتنی سورتوں کا یہ گلدستہ مکی سورتوں کا چل رہا ہے ہم پڑھ رہے ہیں اس حصے کے اندر ہے. قرآن مجید کے سلسلے میں یہ زیادہ تر نبی اکرم صلی اللہ علیہ وسلم کے آخری مکی دور میں نازل ہوا. یہ سورہ ہود بھی 12 نبوی میں نازل ہوئی اور آپ کو ہم نے پہلے دیکھا کہ سورہ یونس بھی جو ہے وہ اسی وقت نازل ہوئی تھی، تو یہ سورہ یونس کے ساتھ جو ہے نازل ہوئی اور اس کا سورہ یونس کے ساتھ مضامین کے اعتبار سے ایک مماثلت بھی ہے. اور مماثلت یہ ہے کہ دونوں صورتوں کے اندر کفار مکہ کو جو پرائمری جو ایڈریسز تھے نبی اکرم صلی اللہ علیہ وسلم کے پیغام کے، جن کی طرف آپ کو جو ہے رسول بنا کر بھیجا گیا تھا، تو وہ دونوں مخاطب ہیں اور ان کو مخاطب دونوں صورتوں کے اندر انہی کو خطاب کیا گیا ہے. اور خطاب کا انداز بھی ایسا ہے کہ جو ان کو پچھلے قوموں کی جو ہے تباہی کی بات بتائی گئی ہے کہ اگر تم نے وہی رویہ رکھا اپنے رسول کے ساتھ صلی اللہ علیہ وسلم کے ساتھ جو اس سے پہلے تباہ شدہ قوموں نے اپنے رسولوں کے ساتھ کیا، تو پھر اس کے اندر یہ بات ایک پوشیدہ طور پہ بھی اور بعض اوقات جو ہے وہ بٹوین دی لائنز بھی اور بعض اوقات سرین بھی بتا دی گئی ہے کہ پھر تمہارے ساتھ بھی بعید نہیں کہ ایسا ہی معاملہ کیا جائے. اور اس صورت کے اندر یہ جو مضمون ہے اور یہ جو دھمکی ہے ان کو اس کی، وہ اس قدر شدید ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم فرمایا کرتے تھے کہ شیبتنی ہودم والواقع والمرسلات وعما یتسالون وإذا الشمس کورت. فرمایا کرتے تھے کہ یعنی آپ جن صورتوں نے آپ کو بوڑھا کر دیا، فرمایا کرتے تھے کہ ان صورتوں نے مجھے بوڑھا کر دیا، اور ان میں جو ہے وہ سورہ ہود بھی شامل تھی. اور اس کے علاوہ پھر فرمایا کرتے تھے کہ واقعہ سورۃ الواقعہ والمرسلات اما یتسالون اور عزت شب سے قورت، یہ صورت یہ بھی جو ان کے مضمون بھی اسی طرح ہے کہ بس آپ اس قوم کے اوپر، اس تکذیب اور جھٹلاتی قوم کے اوپر اب اللہ کا عذاب آیا ہی چاہتا ہے. تو یہ ایسا ہے اس کا فلو اور اس کے الفاظ اتنے سخت ہیں جو ہم ابھی جو ہے وہ اس میں سے دیکھیں گے کہ کس طریقے سے اللہ تعالیٰ نے کیا الفاظ استعمال فرمائے جب کسی قوم کو اللہ تعالیٰ نے جو ہے تباہ و برباد کیا. یہ وہ دور تھا جب آپ صلی اللہ علیہ وسلم پر ہر طرح کے الزامات لگائے جا رہے تھے، آپ کے جھوٹ کے الزامات لگائے جاتے تھے کہ آپ جھوٹ گھڑ کے سب کچھ لا رہے ہیں اپنی طرف سے، اور جادو کے الزامات جو ہے وہ لگائے جا رہے تھے. تو اور آپ اور آپ کے تمام ساتھیوں کے لیے جو مکہ میں موجود تھے، یہ دور بڑا سخت ابتلاء کا دور تھا، مشکلات کا دور تھا اور ہر طرح کی پرسیکیوشن کا سامنا تھا مسلمانوں کو. اور پھر اس میں جو صورت ہے یہ والی، اس میں انہی لوگوں کو جو ہے وہ خطاب کیا گیا تھا اور ان کی ان حرکتوں اور اس تکذیب کو جو ہے وہ موضوع بحث بنایا گیا ہے. اس لحاظ سے اس کی مماثلت جو ہے سورہ یونس سے ہے، لیکن اس صورت کے اندر تو جلال کا، اللہ تعالیٰ کے جلال کا انداز بہت نمایاں ہے. اور یعنی جیسے ایک باغی اور نافرمان اور گناہگار قوم پر، جیسے اس سے پہلے جو ہے یہ ان قوموں جس طرح جو قومیں گزری ہیں گناہگار نافرمان قومیں، ان پر جیسے اللہ کا غضب اور اللہ کا عذاب آیا ہے، تو پھر جو ہے ایسے لگتا ہے کہ ان قوموں کو وہی جو ہے بات بتائی جا رہی ہے، وہی انجام بتایا جا رہا ہے کہ تمہارا انجام بھی ان قوموں کا انجام ہوگا. ان اس میں رسولوں، اس سے پہلے گزرے رسولوں، 7 رسولوں کے حالات اور ان کی قوموں پر عذاب اور ہلاکت کا ذکر کیا گیا ہے. اس لیے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں شیبتنی ہودن واخواتھا، کہ یعنی ہود اور اس جیسی صورتوں، یعنی اس کی بہنوں، یعنی اس جیسی صورتوں نے مجھے جو ہے بوڑھا کر دیا ہے. تو اس قوم میں، اس صورت میں اللہ تعالیٰ نے قوموں کے قانون ہلاکت، جو لا آف انہائیلیشن جو ہے وہ بھی بتایا ہے کہ اللہ تعالیٰ کب قوموں کو ہلاک کرتا ہے، اور قانون استبدال کی بھی وضاحت کی ہے کہ لا آف ریپلیسمنٹ آف دا نیشنز بھی اس میں بتایا گیا ہے کہ اللہ تعالیٰ کب قوموں کو جو ہے وہ تباہ و برباد کر کے دوسری قوموں کو پھر لابساتا ہے اور ایک قوم کو دوسری قوموں سے تبدیل کر دیتا ہے. یہ نافرمان قوموں کی ہلاکت کا تذکرہ سورت کے 10 رکوعوں پر پھیلا ہوا ہے. تو آپ اندازہ کر سکتے ہیں کہ مین بڑا مضمون سورت کا جو ہے وہ یہی پچھلی قوموں کی ہلاکت کا تذکرہ ہے. یوں اس لحاظ سے آپ کہہ سکتے ہیں کہ یہ اس سورت کا مرکزی مضمون ہے کہ اس رسول صلی اللہ علیہ وسلم کی دعوت پر ایمان لاؤ, ورنہ تمہیں بھی اسی طرح ہلاک کر دیا جائے گا جیسے اس سے پہلے تکذیب کرنے والی جھٹلانے والی قوموں کو ہلاک کیا گیا تھا. پھر اس کے بعد جو ہے اس میں جو ہے وہ جو مضمون ہے ان میں اللہ تعالیٰ کی بندگی کی دعوت دی گئی ہے کہ اللہ تعالیٰ کی اوپر ایمان لے آؤ اور اس کی بندگی کرو. بندگی سے مراد یہ ہے کہ اللہ تعالیٰ کے احکام کو مانو پوری زندگی کے اندر. یہ ہے, یہ نہیں ہے کہ اس کے سامنے جھک جاؤ اور بس رکوع و سجود کرو. جھک جانے سے مراد ہے کہ زندگی میں کے تمام حالات میں, زندگی کے تمام شعبوں کے اندر, زندگی کے تمام احکام کے اندر, زندگی کے تمام جہتوں کے اندر جو ہے اللہ تعالیٰ کے سامنے جھک جاؤ. یہ بندگی ہے اس کی جو ہے. اور اللہ تعالیٰ سے مغفرت طلب کرو, یعنی جو اللہ تعالیٰ کی طرف رجوع کر لو, اللہ تعالیٰ پہ ایمان لیا اور اس کی طرف رجوع کرو. تو پھر جو ہے یہ بات جو ہے وہ بتائی گئی ہے اس میں سورت کے اندر مضمون کے اندر. اور پھر قرآن یہی قرآن کی جو ہے وہ دعوت ہے. اور پھر قریش کے اعتراضات ہیں اور ان کا جو ہے وہ جواب بھی دیا گیا ہے. اور قرآن سے متعلق جو اعتراضات آتے تھے, سب سے بڑا تو قرآن سے متعلق اعتراض ہوتا تھا کہ یہ آپ خود گھڑ کے آ رہے ہیں. کبھی کہتے تھے یہ جادو ہے, کبھی کہتے تھے یہ سحر ہے, کبھی کہتے تھے یہ پچھلے لوگوں کی کہانیاں ہیں. اور جو ہے تو پھر ان کو جو ہے قرآن کی حقانیت سے متعلق چیلنج کیا گیا ہے کہ اگر یہ قرآن اللہ تعالیٰ کی طرف سے نہیں ہے اور جیسے تم کہتے ہو کہ اس نے خود یہ گھڑ کے لے آیا ہے یہ پیغمبر رسول صلی اللہ علیہ وسلم, تو پھر کیوں نہیں تم اس جیسی کوئی 10 صورتیں ہی بنا لاؤ. پورے قرآن کو چھوڑو, پھر کوئی اس کا ایک حصہ 10 صورتیں ہی بنا لاؤ اس جیسی. یعنی یہ ایک جو ہے بڑا آپ کہہ لیں کہ ریفیوٹیبل چیلنج جو ہے ان کو جو ہے وہ دیا گیا. نوح علیہ السلام کا پھر اس کے بعد اور آپ کی قوم کا تفصیلی ذکر ہے. یعنی یہ جو قوموں کی ہلاکت کا تذکرہ ہے جب یہ شروع ہوتا ہے تو پھر جو ہے تاریخ میں یہ نوح علیہ السلام سے اس کا تذکرہ شروع ہوتا ہے. تقریباً 3500 قبل مسیح سے 4000 قبل مسیح, یعنی آج سے 6-7 ہزار سال پہلے جو ہے آپ کی قوم, آپ نے اپنی جو قوم تھی ان کو, قوم نوح کو جو ہے آپ نے یہی دعوت دی, توحید کی دعوت دی. اور اس قوم کا پھر انہوں نے انکار کیا اور انہوں نے بے شمار اعتراضات جو ہے حضرت نوح علیہ السلام کے اوپر جو ہے وہ اعتراضات کیے. مثلا یہ کہ یہ کیسا رسول ہے جس کے پاس کوئی خزانے نہیں ہیں, کوئی بہت بڑا ویلدی پرسن نہیں ہے, کوئی بہت بڑا یعنی یہ تو کوئی سرمایہ دار نہیں ہے, کوئی جو ایلیٹ میں سے نہیں ہے, اس کے ساتھ کوئی فرشتہ بھی نہیں ہے, یہ غیب بھی نہیں جانتا ہے, اور یہ بڑے غریب فقراء مساکین اور غریب غربے غریب قسم کے لوگ جو لو سٹیٹس کے یہ جو ہے اس کے ساتھ ایمان لانے والے ہیں. تو یہ وہ اعتراضات تھے. تو دیکھیں کہ یہ جو کفار مکہ کے بھی اعتراضات اسی طرح تھے. ان کا خیال تھا کہ یہ جو رسول ہے, یہ جو اللہ کا نمائندہ ہے, یہ تو کوئی بہت بڑا سرمایہ دار ہونا چاہیے جس کے پاس بہت مال ہو اور بڑے جو ہے وہ خزانے جس کے پاس ہوں اور جو ہے غیب جانتا ہو اور یہ ساری چیزیں جو ہے وہ بتائی گئی ہیں. تو یہ اعتراضات جو ہے ان کو یہ بتایا, یہ کوئی اعتراضات نئے نہیں ہیں. نوح علیہ السلام کی قوم کے اوپر بھی, ان کی قوم نے بھی ان کے اوپر اسی قسم کے اعتراضات کیے. اور پھر جو ہے وہ اس میں جو دوسری بات کا ذکر کیا گیا ہے وہ آپ علیہ السلام, حضرت نوح علیہ السلام نے اس قوم کو, اپنی قوم کو 950 برس تک دعوت دی. اور بہت طویل مدت ہے یہ دعوت کا, اور جو ان کی انڈورنس اور سبق ثابت قدمی اور پرسویئرنس یہ جو ہے وہ بالکل مثال کی صورت کے اندر قرآن مجید میں جو ہے وہ کوٹ کی گئی ہے کہ دیکھیں کس طریقے سے, یعنی بہت طویل عرصہ ہے, یہ بہت ہی طویل عرصہ ہے کسی قوم کو جو ہے وہ دعوت دیے جانے کا. 1000 سال کم و بیش دعوت دیے جانے کے بعد بھی جو ہے وہ اتنی ثابت قدمی اور لوگوں کا مسلسل 1000 سال تک قوم کا جھٹلانا, اور صرف چند, اللہ تعالیٰ نے فرمایا کہ بہت ہی قلیل تھے وہ لوگ, قلیل تھی تعداد, جسے دیکھیں گے اللہ تعالیٰ نے قلیل کہا ہو तो कितने वो लोग हो सकते हैं, शायद चंद लोग। एक रवायत तो ये भी है कि उनकी अपने खानदान में से जो बेटों के सिवा या जो उनकी कुछ बहुएं थी उनके सिवा किसी को ईमान लेके नहीं आया। तो ये दावत के लिहाज से बहुत बड़ा सबक भी है कि देखें दावत का जो काम है वो ये काम है कि ये अल्लाह ताला ने जो जिम्मे लगाया ये किए जाने का काम है। अगर अब ये रिजल्ट प्रोड्यूस नहीं कर रहा तो फिर ये जो है दावत देने वाला इसके मुकल्लफ नहीं है। दावत देने वाले को ना पूछा जाएगा कि ये लोग क्यों ईमान ना लेके आए, क्यों ना पीछे चले, बल्कि उनसे पूछा जाएगा जो जो नहीं पीछे चले। दावत देने वाला जो है नाकाम नहीं है, इस दावत को झुठलाने वाले जो है वो नाकाम है। तो ये बात जो है बहुत दावत के एतबार से बहुत अहम बात है जो यहाँ पे जो है वो बताई गई है। फिर मैं एक और बात भी है कि ये फ्रीडम ऑफ फेथ का जिक्र किया गया है इस सूरत के अंदर। हजरत नूह अलैहिस्सलाम ने फरमाया कि देखो मैं तुम पर जबरदस्ती कोई हिदायत नहीं थोप सकता, देखो मैं तुम्हारे सामने एक ये दावत पेश कर रहा हूं, अगर तुम चाहो तो इसको कबूल कर लो और अगर ना चाहो तो फिर इसको इनकार कर दो। लेकिन इस इनकार के जो कंसिक्वेंसेज हैं, इस इनकार के जो नतायज और अवाकिब हैं, इसके फिर खुद तुम जो है कयामत के रोज और अल्लाह के हुजूर जवाबदेही में खुद इसको भुगतोगे, और इसके यकीनी तौर पर इसके कंसिक्वेंसेज हैं, इसके अवाकिब हैं और वो तुम जो है वो भुगतोगे। तो ये जो है वो बात बताई गई है कि ये बिल्कुल खालिस्तन जो है अगर कोई शख्स मानता है तो माने, नहीं मानता है तो ना माने, कोई जोर जबरदस्ती नहीं है। कोई ये इस्लाम के अंदर ये फ्रीडम ऑफ फेथ का जिक्र जो है इसका कुरान मजीद में ये इस जगह पे भी और कई दूसरों जगहों पे भी, और दूसरे अंबिया अलैहिस्सलाम ने भी यही बात किया कि मैं ये जबरदस्ती तुम्हारे साथ नहीं करना चाहता, ये तुम्हारे सामने दावत मौजूद है। आपको किश्ती बनाने का हुक्म दिया, सैलाब आया, फिर जब अल्लाह ताला का अजाब शुरू हुआ और बहुत बड़ा सैलाब था, और फिर जो है ईमान वालों को अल्लाह ताला ने जो है जो किश्ती के अंदर उनको सवार करवाया तो फिर वो बच गए, और उसके फिर उसके बाद बाकी तमाम लोग झुंडाने वालों को जो है वो डूब गए और गर्क हो गए। और डूब जाने वालों के अंदर जो है हजरत नूह अलैहिस्सलाम का बेटा भी था। आप देख लीजिए कि आपने दुआ भी की अल्लाह ताला से कि मेरे बेटे को बचा ले अल्लाह, वो मेरी औलाद में से, तो अल्लाह ताला ने जो है वो रोक दिया कि वो तुम्हारी औलाद नहीं, वो तुम्हारा सुलभी बेटा जरूर है लेकिन वो तुम्हारा जो है वो तो उसके जो करतूत हैं, उसके जो काम है वो तो काफिर कौम वाले हैं और उनके साथ हैं, और वो जो है उसके मुतल्लिक कोई किसी किस्म की दुआ और उसकी किसी किस्म की सिफारिश जो है तुम ना करो। तो आपने जो है इस दुआ से और सिफारिश से जो है वो वापस ले ली और हाथ उठा लिए, और जो है वो फरमाया कि मैं जो है नादानों में से नहीं हूं कि मैं फिर भी इसके बाद जो है वो उनसे बेटे के लिए दुआ मांगू। तो देखें कि ये नस्ब है और ये ताल्लुक है, तो ये कि कभी किसी की सुई को नहीं बचा पाएगा। ये जो है अपना किरदार है और अपना ईमान है और फिर अपने अमले साले है जो इंसान को जो है वो आखिरत के रोज जो है अल्लाह ताला से और अल्लाह ताला के अजाब से बचाएगा। इसलिए ये जो नस्बतें देना है कि मेरी नस्बत फलां से और मेरी नस्बत फलां से, ये नस्बतें कुरान करीम के हवाले से हमें मालूम होता है इस जगह से भी और बेशुमार दूसरी जगहों पर भी कि ये नस्बतें बिल्कुल काम ना आएंगी। फिर मुशरिकीन को यह भी बताया गया है कानून जो हिलाकत जो कानून हिलाकत है कि किस तरीके से अल्लाह ताला झुटलाने वाले लोगों को, झुटलाने वाली कौमों को किस तरीके से अल्लाह ताला हिला कर देता है, इसका जो है वो बताया गया है कि खबरदार हो जाओ इसके बारे में। मुसलमानों को फिर ये भी बताया गया कि बेशक तुम्हें परसिक्यूशन है लेकिन देखो कि ये इस तरह की परसिक्यूशन इससे पहले अंबिया अलैहिस्सलाम उनके पैरों ने भी जो है वो सही है, और फिर इस पे मुसलमानों को सब्र इस्तकामत की तलकीन की है। लेकिन बेशक हालात सख्त हैं, बेशक हालात मुश्किल हैं आज जो है, लेकिन अगर तुम इसके ऊपर सब्र दिखाओगे तो फिर अल्लाह ताला बिल आखिर तुम्हारे हक में मामला कर देगा और हालात को तुम्हारे लिए और तुम्हारे हक में अल्लाह ताला जो हालात को बदल देगा। और ये हमेशा से जो है होता आया है, इसलिए हर मुश्किल वक्त में, हर प्रोसिक्यूशन में जो है मुसलमानों को सब्र और इस्तकामत जो है, परसवियरेंस और पेशेंस की जो है वो तलकीन की गई है। फिर हूद अलैहिस्सलाम की दावत का जिक्र है, आप जो है कौम आद की तरफ भेजे गए और ये 3000 कबले मसीह में, तकरीबन आज से 5000 साल पहले, ये भी कौम नू की जो फिर जो लोग बच गए उनमें से थे, जो उसमें से खैर कोने में से बच गए आपकी औलाद में से। तो हूद अलैहिस्सलाम ने उन्हें तौहीद की दावत दी और फिर उन्हें भी यही कहा कि अल्लाह ताला पे ईमान ले आओ और अल्लाह ताला से तौबा करो, रुजू करो अल्लाह ताला की तरफ, और इससे ये होगा कि जब तुम अल्लाह ताला पे ईमान लेके आओगे, जो ईमान का तकाजा है, और अल्लाह ताला की तरफ रुजू करोगे, तौबा करोगे, तो अल्लाह ताला तुम्हें बारिशें अता फरमाएगा, तुम्हें खुशहाली अता फरमाएगा। बारिश जो है ये खुशहाली का एक इस्तारा है, क्योंकि बारिशें जब होती हैं तो फसलें होती हैं और प्रोड्यूस होती है और खुशहाली आती है और हर चीज जो है वो फलने फूलने लगती है, मुल्क के जो है रिसोर्सेज, ग्रोथ रेट, हर चीज जो है वो ज्यादा होती है। तो फिर अल्लाह ताला इस फरमाया कि तुम्हारी कुव्वत में इजाफा फरमाएगा, इजाफा करेगा। लेकिन अगर बिलअक्स अगर तुम अल्लाह ताला पे ईमान लेके ना आए और अल्लाह ताला की तरफ रुजू ना किया, उससे तौबा ना की, तो अल्लाह ताला फिर तुम्हें हलाक कर देगा, साफ साफ बताई गई है। रब की उन्होंने ना शुक्री की उस कौम ने भी, और अल्लाह ताला की आयात का इनकार किया, रसूलों की और उस रसूल की हजरत हूद अलैहिस्सलाम की नाफरमानी की। तो उन्होंने अल्लाह ताला ने फरमाया कि उन्होंने इन्हीं रसूलों की नाफरमानी की और हर जब्बार अनीद इस्लाम से अनाद रखने वाले डिक्टेटर की पैरवी की। जब्बार अनीद ये लफ्ज है कि इस्लाम से अनाद रखने वाला डिक्टेटर, उसकी जो है नाशुक्री की और आयात का इनकार किया। तो फिर जो है अल्लाह ताला ने दुनिया और आखिरत में उन पर लानत फरमाई, यानी ये अल्लाह ताला की सख्त नापसंदीदगी का जो है ये इस्तारा है कि लानत फरमाई, अल्लाह ताला की रहमत से दूरी, और इस दुनिया के अंदर भी और आखिरत के अंदर भी, और उन्हें अजाब में जो है वो तबाह कर दिया, और सिर्फ अल्लाह ताला ने जो है मोमिनीन को बचाया। और फिर जब ये जो बात अल्लाह ताला ने बताई, फरमाया अला वो दल आदे कौमिन आहूद, खबरदार रहो, जान लो कि दफा हुई कौम हूद, अल्लाह ताला ने तबाह बर्बाद कर दिया हूद को। तो इस तरह के अल्फाज जो है वो अल्लाह ताला ने जब कौम को बर्बाद किया तो आए। फिर उसके बाद सालेह अलैहिस्सलाम और कौम समूद की जो जो कौम समूद थी उनकी इनकी तरफ सालेह अलैहिस्सलाम को भेजा गया, उनकी हलाकत का ये तकरीबन 4,500 साल पहले आज से जो है कौम मदीना के शुमाल में मदान सारा का इलाका है, जो आजकल आर्कियोलॉजिकल जो है प्रिजर्वेशन का एक इलाका समझा जाता है, वहां पे ये कौम आबाद थी, जिनकी आजकल भी जो है आसार वहां पे मौजूद है। सालेह अलैहिस्सलाम ने इनको तौहीद की दावत दी और तौबा इस्तग़फार की दावत दी, वही जो इससे पहले ईमान और तौबा इस्तग़फार, ईमान और तौबा इस्तग़फार, सारे ये रसूल जो है यही इनको जो है दावत। उन्होंने फिर कहा कि अच्छा तुम अगर रसूल हो तो फिर कोई हमें कोई मौजजा जो है करके दिखाओ। तो उनकी फरमाइश के ऊपर जो है ये फरमाइशी और जो इंदल तलब जो मौजजा था ऊंटनी की सूरत में जहूर पजीर हुआ। तो फरमाया कि ये ऊंटनी है और इसको जो है इसके ये आसार हैं और ये इस तरह पानी पिएगी एक दिन और तुम नहीं अपने जानवरों को पानी पिलाओगे और इसको जो अगर किसी ने नुकसान पहुंचाया तो फिर तुम गश्कियन घाटे में होगे। तो उन्होंने फिर भी इनकार किया और फिर यही किया कि जो जो सरकश कौम थी ऊंटनी को मार डाला। तो फिर अल्लाह ने कहा कि फरमाया कि 3 दिन की मोहलत है, बस 3 दिन के बाद फिर जो है वो उन्होंने इसको भी मजाक उड़ाया 3 दिन का भी, और फिर अल्लाह ताला ने उन्हें शदीद धमाके में जो हला कर डाला। और अल्लाह उनके बारे में फरमाया कि अल्लम जगनो फीहा, वो ऐसे फिर पड़े रह गए, ऊंधे पड़े रह गए, जैसे कभी इन घरों के अंदर ये जो बड़े बड़े महल उन्होंने तराश रखे थे, कभी जैसे इनके अंदर रहे ही नहीं थे। अला इन समूद कफरा रब्बहम अला बुअदल समूद, बेशक याद रखो समूद ने अल्लाह ताला से कुफर किया, उनकी जो है तकजीब की अल्लाह ताला की और रसूल की, अला बुअदल समूद, और खबरदार रहो जो है वो दफा दूर कर दिए गए समूद की कौम भी। इस तरह की शदीद अल्फाज इस्तेमाल किए हैं। उसके बाद लूत अलैहिस्सलाम की दावत का जिक्र है, आपको कौम लूत की जो है वो ये तकरीबन आज से 4,000 ईयर्स अगो 2100 कबल मसीह में जो है ये कौम डेड सी के किनारे पे आबाद थी, जो आजकल जॉर्डन और इसराइल के दरमियान जो जगह वाकिया है। ये आप फरिश्तों का आपके पास जो है आए, इससे पहले इब्राहिम अलैहिस्सलाम के पास आए, फिर लूत अलैहिस्सलाम के पास आए इंसानी शक्ल में, और ये कौम हमजिन्स परस्ती में मुबतला थी और लूत की दावत को इन्होंने रद्द कर दिया था। तो आपको और आपके ईमान के साथ जो ईमान वाले थे उनको अल्लाह ताला ने फरमाया कि रातों रात निकल जाओ, और उसके बाद फिर अल्लाह ताला ने उन पर पत्थरों की बारिश की, और फिर जो है वो जो पत्थर थे फरमाया कि मुसव्वमतिन इंद रब्बिक, हर पत्थर जो था वो अल्लाह ताला की तरफ से मार्क किया हुआ था, बिल्कुल गाइडेड था, वेल गाइडेड था कि ये शार्पनर जो है किसको जाके लगेगा और किसका खात्मा करेगा, किस काफिर का फात्मा करेगा, किस सरकश को जो है ये मारेगा, کہ بالکل مال سے اللہ تعالیٰ نے فرمایا اور پھر بستی کو اوندھا کر دیا. ومتر علینا حجارت من سجیل منقوض, جو ہے یہ فرمایا کہ یہ اس پہ اللہ تعالیٰ نے پتھروں کی ایسی بارش کی اس کی, اور جو پکی ہوئی مٹی سے جو ہے وہ بنے ہوئے تھے اور میزائل کی صورت کے اندر لگے, اور اللہ تعالیٰ نے اس بستی کو اکھاڑ کے جو ہے الٹا کر کے زمین کے اوپر دے مارا اور اوندھا کر دیا, اور اس طریقے سے اللہ تعالیٰ نے جو ہے یہ عذاب ان پہ بھیجا. پھر شعیب علیہ السلام, چھٹی قوم ہے جن کا تذکرہ ہے, دعوت شعیب کی قوم کی ہلاکت کا تذکرہ ہے. یہ قوم اہل مدین کی قوم تھی, انہیں صحاب الائکہ بھی کہا جاتا ہے. آپ نے بھی قوم کو توحید کی دعوت دی اور وہی دعوت دی کہ اللہ تعالیٰ کی طرف رجوع کرو. یہ قوم رزق حرام کی خوگر تھی, حرام رزق کھانے کی جو ہے یہ بالکل ان کی گھٹی میں پڑا ہوا تھا. ناپ تول میں ڈنڈی مارتے تھے, لوگوں کو ٹھیک طریقے سے جو ہے ناپ کے نہ دیتے تھے اور کم تول کے دیتے تھے, اور یہ بڑی سیکولر ذہنیت کی قوم تھی, اور دین اور جدائی, دین اور دنیا کی جدائی کی قائل تھی. اور شعیب علیہ السلام کو کہتے تھے, جس کے قرآن میں ذکر ہے, کہ تمہاری نماز شعیب ہمیں جو ہے یہ تمہیں سکھاتی ہے کہ تم ہمارے کاروباری معاملات میں دخل دو. گویا ان کے نزدیک جو نماز تھی وہ تو مسجد اور چار دیواری تک محدود ہو, اور عملاً زندگی کے اندر جو ہے نماز کا کوئی عمل دخل نہ ہو, اور خدا کا کوئی عمل دخل نہ ہو, اور خدا کی رہنمائی کا کوئی عمل دخل نہ ہو. یہ پیور سیکولر ذہنیت جو ہے, اور یہ سیکولرزم ہے کہ زندگی کو ڈیوائیڈ کر دینا مختلف کے جو ہے زندگی, جو کہ ایک ہو آرگینک ہول ہے, ایک بالکل وحدت ہے, اکائی ہے, اس کو مختلف خانوں میں جو ہے وہ یہ خدا کا حصہ ہے اور یہ سیزر کا حصہ ہے, اور یہ جو ہے دینی ہے اور یہ جو ہے دنیاوی ہے, اور جو دنیاوی ہے وہ جو ہے دینی معاملات اس سے بالکل الگ ہیں. تو یہ جو چیز تھی یہ بالکل دین اور دنیا کی جو دوئی ہے اور جدائی ہے, یہ اس قوم کے جو اس میں تھا, اور یہ اس ذہنیت کی جو ہے وہ کی گئی کہ دیکھیں یہ جو نماز ہے یہی تو تمہیں, اگر تم اگر تاجر ہو تو تمہیں جو ہے وہ سکھائے گی کہ کیسے جو ہے تم ابھی نماز پڑھ کے آ رہے ہو اور کہہ رہے ہو کہ ایاک نعبد, ہم تیری ہی عبادت کرتے ہیں, تو کیسے ممکن ہے کہ کوئی شخص ابھی اللہ تعالیٰ سے عہد باندھ کے آئے, اور جو ہی عہد باندھ کے آئے تو پھر دکان میں کم تولے اور کم ناپے اور لوگوں کو دھوکہ دے اور ملاوٹ کرے اور چوری کرے اور دھوکہ دے, یہ سارے کام کرے, یہ ایسا ممکن نہیں ہے. لہٰذا یہ جو چیز ہے نماز ہے, یہ جڑی ہوئی ہے زندگی کی ہر چیز میں, اور اگر یہ نماز جڑی ہوئی ہے تو پھر دیکھیں کہ وہ نماز مقبول نماز ہے. اس نماز کے اثرات زندگی میں بھی ہوں گے, معاشرے پہ بھی ہوں گے, اور ہر طریقے ہر طرح جو ہے لوگ پھر اس کے اندر امانت اور دیانت اور خدا خوفی ہوگی. اور اگر کوئی شخص کسی کے پاس کوئی غلہ اور کوئی فروٹ اور کوئی چیز جو ہے پروڈیوس ہے جو خراب ہے, تو اس لیے نہیں بیچے گا چھپا کے کہ وہ اس کے رب اسے دیکھ رہا ہے. تو یہ وہ چیز ہے جس جو ہے وہ دین اور دنیا کو اکٹھا کرتی ہے, اور یہ جو چیز جو ہے یہاں پہ بتائی گئی ہے کہ یہ جو قوم تھی یہ بالکل اس لحاظ سے جو ہے دین اور دنیا کی دوئی کی قائل تھی. اسلام میں دین جو ہے کوئی ذاتی یا نجی معاملہ نہیں ہے کہ گھر کے اندر بس پوجا پاٹ کر لی جائے بس نماز جو ہے, بلکہ صحیح نماز تو ہے ہی وہی نماز جو ہماری تجارت اور ہماری سیاست اور ہماری معیشت, حتیٰ کہ زندگی کے سب پہلوؤں کو اپنی لپیٹ میں لے لے اور رہنمائی فراہم کرے. تو شعیب علیہ السلام نے انہیں ان کی زندگی اور ان کی بادامالیوں اور ان کی کم ناپ تول سے توبہ کرنے کی ہدایت کی, اور پچھلے قوموں کو انجام سے ڈرایا, لیکن وہ بھی مان کر نہ دیے, اور اللہ نے اس قوم کو بھی ہلاک کر ڈالا. اور پھر اللہ تعالیٰ ان کے بارے میں فرمایا کہ اللہ نوفیہ ان کو ایسے ہلاک کیا جیسے وہ کبھی تھے ہی نہیں. اللہ بود المدین کما بود سمود, اللہ تعالیٰ یہ بھی یاد رکھو, خبردار ہو جاؤ, یہ بھی دفع دور کر دیے گئے جیسے سمود کر دیے گئے تھے. ساتویں قوم موسیٰ علیہ السلام کا ذکر ہے, دعوت ہے آل فرعون کی ہلاکت. موسیٰ علیہ السلام کی قوم کی فرعون کی طرف انہوں نے بھیجا, اللہ تعالیٰ نے فرعون کی طرف موسیٰ اور ان کے جو ہے بھائی کو, تو انہوں نے جو ہے وہ انکار کیا. اللہ تعالیٰ نے اسی قانون ہلاکت کے تحت جس کا اس صورت کے اندر بار بار تذکرہ ہو رہا ہے, اللہ تعالیٰ نے اس قوم کو بھی ہلاک کر ڈالا. اللہ نے فرعون اور کے ساتھیوں پر لعنت فرمائی, اور دنیا اور آخرت میں لعنت فرمائی, اور یہ بھی جو ہے یہ اسی قوموں کی ہلاکت اور استغفار کے تعلق کے حوالے سے یہ بھی بہت ایک اہم جو ہے وہ کہنے کی مثال ہے کہ قومیں اللہ تعالیٰ سے استغفار کے ذریعے ہلاکت سے بچ جاتی ہیں, اور جو انکار کر دیتی ہے رسولوں کا اور رسولوں کی دعوت کا وہ ہلاک کر دی جاتی ہے. اس کا ان کی وضاحت جو اللہ تعالیٰ جتنی بھی یہ ایک بات سے یہاں پہ سامنے آتی ہے کہ جب تک کوئی بھی اصلاحی قوت ریفارمرز جو ہیں کسی قوم کے, جب تک وہ قوم کے اندر کام کرتے رہتے ہیں، جو انبیاء علیہ السلام نے کام کیا، جو لوگوں کو دعوت دیتے رہتے ہیں، برائیوں سے روکتے رہتے ہیں، اچھائی کی طرف بلاتے رہتے ہیں، تب تک اللہ تعالیٰ اس قوم کو ہلاک نہیں کرتا. یہ جو اللہ تعالیٰ کے اس قانون ہلاکت کی جو ہے ایک وضاحت بھی ہے. لہذا بہت اہم ہے کہ کوئی نہ کوئی اللہ تعالیٰ کوئی گروہ ایسا ضرور موجود ہونا چاہیے. وَلْتَكُمْ مِنْكُمْ اُمَّتِ يَدْعُونَ إِلَى الْخَيْرِ وَيَأْمُرُونَ بِالْمَعْرُوفِ وَيَنْهَوْنَ عَنِ الْمُنكَرِ. کوئی نہ کوئی ایسا گروہ تم میں سے ضرور ہو جو نیکی کی طرف حکم دعوت دے اور برائی سے روکے. آپ صلی اللہ علیہ وسلم آپ کے ساتھیوں کو ثابت قدم رہنے، مشکل حالات ہیں لیکن ان کے اوپر جو صبر کرنے اور ثابت قدم رہنے کی ہدایت کی گئی ہے، مشرکین کی طرف نہ جھکنے اور نماز قائم کرنے کا حکم دیا گیا ہے، صبر کی بار بار تلقین کی گئی ہے، اور امر بالمعروف و نہی عن المنکر کے فریضہ کے بارے میں ہے کہ یہ بہت ضروری ہے. یہ کام چھوڑ دینے سے اللہ تعالیٰ قوم کو، اس قوم کو، اس قوم کو تبدیل کر لیتا ہے اور کسی ایسی قوم کو لے آتا ہے جو یہ فریضہ سمجھ ہم دیتی ہیں. پھر اس کے بعد سورہ یوسف ہے. سورہ یوسف جو ہے وہ مکی سورت ہے، یہ بھی اسی دور میں، یہ بھی 12 ربیع کے اندر نازل ہوئی ہے، اور یہ بھی سورہ ہود کے بعد نازل ہوئی ہے، اور ترتیب میں بھی اس قرآن ترتیب کے اندر بھی اسی ترتیب کے اندر یہ موجود ہے. یہ وہ وقت تھا جب آپ صلی اللہ علیہ وسلم اور آپ کا خاندان بنو ہاشم شب ابی طالب کے اندر جو ہے محصور تھے، اور بڑا شدید ترین مشکل حالات تھے آپ پہ اور آپ کے خاندان کے اوپر. آپ کے پاس جو ہے کسی قسم کا بہت ہی کھانے کی قلیل جو ہے وہ مقدار ہوتی تھی، اور بہت فاقوں تک جو ہے اور درختوں کی جڑیں کھانے تک کی نوبت جو ہے وہ آ گئی تھی. اور یاد رکھیں کہ یہ اس لیے نہیں آئی تھی کہ آپ جو ہے کوئی ان کے ساتھ کوئی دشمنی تھی ان کی، بلکہ یہ محض اس جو دعوت ہے آپ کی، قرآن جو اسلام ہے، اور اس نظام کو قائم کرنے اور اس نظام کی دعوت دینے، اور اس کی وجہ سے یہ سب کچھ آپ کو جو ہے یہ سہنا پڑا ہے. اس صورت کے اندر، سورہ یوسف کے اندر آپ کو فتح مکہ کی جو ہے بشارت دی گئی ہے، اور آپ کو کامل اقتدار اور غلب اسلام کی بھی بشارت دی گئی ہے. سورہ ہود میں قوموں کی تاریخی علاقت سے جو انذار اور جو جس طریقے سے ڈرایا گیا ہے، اور اس کا پہلو بہت غالب اور نمایاں ہے. اس صورت کے اندر مشکل حالات کے بعد فرمایا گیا کہ جو آسانیاں پیدا ہوتی ہیں، جو آسانیاں آتی ہیں، یہ بشارت دی گئی کہ بے شک حالات مشکل ہیں لیکن بالآخر حالات تبدیل ہوں گے اگر صبر کیا تم لوگوں نے. تو اس صورت کو اللہ تعالیٰ نے، قرآن مجید نے جو ہے احسن القصص، دی بیسٹ آف دا اسٹوریز جو ہے قرار دیا. اسٹوری بیسٹ آف دا اسٹوریز جو ہے یہ اس کا عنوان، اس کو تجویز کیا گیا ہے. تو یہ بہترین کہانی ہے، بہترین قصص میں سے ایک ہے. لیکن افسوس کی بات ہے کہ ہمارے کہانی پردازوں نے اور داستان گوئیوں جو گو ہیں، انہوں نے تو اس کو عشق و محبت کی داستان بنا کے رکھ دیا ہے. اور ہمارے کتابیں جو اس طرح ملتی ہیں کہ داستان یوسف و زلیخا، جیسے یوسف و زلیخا کی کوئی عشق کی داستان ہے، اور وہ جو ہے لے کے جو ہے لوگ مزے لے کے پڑھتے ہیں، تو پھر اس قصے کی جتنی خوبیاں ہیں جن کی بنیاد پہ یہ بہترین قصص ہے اور قصہ ہے، اور اس کی جتنی حکمتیں ہیں اور نصیحتیں ہیں اور عبرتیں ہیں، پھر اس ساری کی ساری اس بے سروپا داستان میں گم ہو کے رہ گئی ہیں. جو ہمارے ہاں یہ داستان مشہور ہے، اور جو مذہبی طبقہ بھی اس کو پڑھ پڑھ کے جو ہے وہ محظوظ ہوتا ہے اور سناتا رہتا ہے یہ. لیکن اہم بات ہے میرے عزیز بہنوں اور بھائیوں کہ یہ صورت تو ہمیں جو ہے، یہ قصہ زیادہ تر ہمیں معلوم ہے کہ یہ کیا قصہ تھا، لیکن یہ اس پہ ذرا غور کر لینا چاہیے کہ اللہ تعالیٰ نے اس قصے کو، بہت سارے قصے بیان کیے گئے قرآن کے اندر، اس قصے کو بہترین قصہ کیوں قرار دیا ہے. تو اس کے اوپر یہ غور کرنے کی بات ہے، ہم کسی کی تفصیل میں جائیں گے، لیکن دو چار باتیں جو اہم باتیں ہیں وہ جان لینی چاہیے کہ اس قصے کی ہو بہو مماثلت آپ صلی اللہ علیہ وسلم کو درپیش حالات سے تھی. یعنی جس طریقے سے یوسف علیہ السلام اور ان کے بھائیوں کا معاملہ تھا کہ انہوں نے حسد میں آ کر آپ کو کنویں میں ڈالا اور بیچا اور مارنے کی کوشش کی، اور اسی طریقے سے یہ جو آپ کے بھائی تھے قریش کے جو ہے، انہوں نے بھی اسی جو ہے آپ کو بھی سخت پرسیکیوشن کا سامنا تھا، اور سخت مخالفت اور مزاحمت کا سامنا تھا. یہ جو ہے وہ تھی جو سلوک آپ علیہ السلام، یعنی یوسف علیہ السلام کے بھائیوں نے کیا، ویسا سلوک کفار مکہ آپ سے کر رہے تھے. اے بات یاد رہی، اس میں بھی جیسے یوسف علیہ السلام نے توحید اور رسالت اور دین حق کی طرف دعوت دی، آپ بھی وہی دعوت دے رہے تھے. اس میں حضرت یوسف علیہ السلام کا کردار ایک انتہائی صاف ستھرا کردار، اجلا کردار اور اعلی اخلاقی اصولوں کا حامل ہے. چاہے آپ جس وقت غلام بنائے گئے تب سے لے کر चीफ एग्जीक्यूटिव ऑफ द इजिप्शियन एम्पायर, उस वक्त तक जब आप बने और फाइनेंस मिनिस्टर बने, उस वक्त तक एक बड़ा आला जो है किरदार आपके सामने आता है, और बड़ा जिसके ऊपर कहीं पे कोई उंगली जो है नहीं उठाई जा सकती। आप बहुत जो है सादिक और अमीन और आला अखलाकी उसूलों के हामिल, और जो है वो दावत को देने वाले, ये हर जगह पे आपके ये किरदार रहता है। एक मोमिन के लिए ये उम्मीद और हौसले और कामयाबी का पैगाम है कि किस तरह एक शख्स कोई जो है वो मुश्किल हालात से गुजरता है और कुफर और शिर्क के पूरे जो है आप कह लें कि समुन्दर के अंदर वो शख्स एक वाहिद जजीरा है छोटा सा, लेकिन जो है वो उसी की शमा जो है वो हक की शमा जलाता है, तौहीद की शमा जलाता है और उसी को जो है लेके चलता है। तो बड़े ये एक दावत का बड़ा दावत के लिए मोमिन के लिए उम्मीद और हौसले का पैगाम है। और फिर ये कि मुसलसल दावत, आप जिस हैसियत में भी रहे, आप चाहे जेल के अंदर रहे जो है प्रिजनर्स के तौर पे, या बाद में भी आए जो है मिनिस्ट्री में भी, तो फिर भी हर जगह पे आपने अल्लाह ताला की दावत को, अल्लाह ताला की तरफ दावत को सबसे पहले आप नुमाया किया। फिर एक बात रहती है कि अपने आप के जज्बात पे काबू रखना जो है, ये जिस तरीके से आपने जो है वो टेम्पटेशन के खिलाफ रेजिस्टेंस की और अपने आप के जज्बात पे काबू पर रखा, ये अल्लाह ताला के नजदीक बहुत जो है अहमियत का हामिल है, और अल्लाह ताला इसका जो है वो अजर और इसका रिवार्ड देता है। अमानत का जो है बहुत नुमाया तौर पर आपके आता है कि आप बहुत अमीन, और फरमाया कि अना हफीजुन अमीन, जो है मैं जो है हफीज भी, हिफाजत करने वाला भी हूँ, और मैं अमानतदार भी हूँ, मैं अपने काम को जानता भी हूँ, जो है ये क्वालिफिकेशन आपकी जो है वो सामने आती हैं। असूल की पाबंदी में हमेशा दिक्कतें पेश आती हैं, आपके किरदार से लगता है कि आपने एक असूली जो है मौका अख्तियार किया, तो उसके नतीजे में फिर आपको जेल की हवा भी खानी पड़ी और जेल में भी 8 साल तवील अरसा तक रहे, लेकिन ये चीजें जो है आप आला अखलाकी असूलों की बुनियाद पर अपने असूलों को कभी आप कुर्बान नहीं करते, बल्कि मुश्किल का सामना करना पड़ता है करते हैं, और अल्लाह ताला मदद करता है। परेशानियों से घबरा कर काम को न छोड़ देना चाहिए। अगर आपको इस बात पे शरे सदर है कि आप सही काम कर रहे हैं, तो आप जो है कभी भी परेशानियों से ना घबराएं, अपने अमूर को अल्लाह के सपोर्ट करें। जितने मुश्किल हालात कुएं के अंदर पड़े हैं, लेकिन सुकून है, कंटेंट है आपके, बेशक मेरा अल्लाह ताला मुझे देख रहा है। तफीज अमर अल्लाह जो है वो फवद अमरी अल्लाह, मैं अपने सारे अमूर अल्लाह के सपोर्ट करता हूँ, ये कंटेंटमेंट जो है होनी चाहिए। आजमाइश जो है तरबियत और सुलंदी का जरिया बनता ही है। बिलाखिर आप देखें कि आप सख्त आजमाइशों से गुजरे और आप बड़ी मुश्किल हालात से गुजरे, लेकिन बिल आखिर अगर आप उनमें परसवीरेंस साबित कदम रहें और उससे पास हो जाएं उस तरबियत से और आजमाइश से, तो ये बिल आखिर सरबुलंदी का जरिए बनता है, जिस तरह यूसुफ अलैहिस्सलाम के लिए बना। आजाद ख्याल तबके की जो रोशन ख्वातीन हर दौर में एक जैसी रही हैं, जैसे उस जमाने में थी, जैसे उसने जो अजीज मिस्र की बीवी ने और अपने अपने अपनी जो है वो लोगों को, अपने क्लास की औरतों को जो इकट्ठा किया और जो कुछ डिमॉन्स्ट्रेट किया, वो बिल्कुल जो है आजकल भी जो आजाद खाल और लीड क्लास जो तबका है उनके जो है यही तौर तरीके हैं आजकल भी। आजमाइश में मोमिन का रवैया क्या होना चाहिए कि अल्लाह ताला के ऊपर भरोसा, कंटेंटमेंट और सब्र और इस्तिकामत, ये चीज होनी चाहिए। दावत की मोमनाना हिकमत जो है बताई गई कि दनाई हिकमत के साथ जो है और मौसर अंदाज में और मुदल्लल अंदाज के अंदर दावत को पेश करना चाहिए, जैसे हर जगह पे जो है, और दावत की हिकमत का ख्याल रखना चाहिए। अगर कोई शख्स किसी वक्त आपकी बात सुनने के मूड में नहीं है तो मत कीजिए, किसी और वक्त आ जाइए, लेकिन जरूरी नहीं है कि मैं आज घर में इस दिन ये जो है इरादा करके निकला हूं कि मैं लाजमी सुनाऊंगा, तो लाजमी आप जो है वो सुनाएं, ऐसा नहीं है, ये दावत के उसके खिलाफ है। और फिर आजजी और फरोतनी और इताअत और शुक्र हजरत यूसुफ अलैहिस्सलाम की जात से छलक छलक पड़ता है। हालांकि आप जो है आप नबी इब्ने नबी बल्कि अजीम अजीम शान पैगंबर हजरत इब्राहिम अलैहिस्सलाम के पड़पोते, लेकिन आप उनके अंदर जो है आजिज़ी देखें और इताअत देखें और शुक्र देखें, तो जो है बड़ी शानदार और रोशन मिसाल है। जो इसके अंदर, इस सूरत के अंदर इंसानी फितरत की, जज्बात की, नजरियात की, हरकत की और तस्वुरात की बेहतरीन नक्काशी की गई है। और ये सूरत जो इस्लाम के तर्ज तालीम तरबियत को, क्योंकि वो तालीम तरबियत जो हज़रत यूसुफ़ अलैहिस्सलाम की जिस तरीके से उनके वालिद याकूब अलैहिस्सलाम ने की, ये इस्लामी दावत और तहरीक के मकासद को खूब बयान करता है। ये कैसे जो है ये तरबियत करनी चाहिए, यूसुफ़ अलैहिस्सलाम की आला फितरत के जौहर जो है नुमाया होते हैं जो इस जो है पूरे किरदार के अंदर, और ये नमूने और तकलीद का बेहतरीन सामान इसके अंदर मौजूद है। ये चंद एक जो है اس طرح القصص کی ہونے کی وجہ تھی. انشاءاللہ کل ہم اس پہ جو اس کا جو مزید حصہ ہے جو 13ویں پارے کے اندر, ہم کل اس پہ انشاءاللہ مزید اس پہ بات کریں گے. واخر دعوانا الحمدللہ رب العالمین, جزاکم اللہ خیر.